نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير. تفسير دیکھیں گے آیت نمبر 53 سے سورۃ توبہ. جیسا کہ پچھلی چند آیات سے ہم دیکھ رہے ہیں کہ غزوہ تبوک کا سماں بن چکا تھا. نبی صلی اللہ علیہ وسلم کے سامنے آج کی زبان میں کہہ لیجئے کہ نا حاصل ہونے والا ایک ایسا معرکہ تھا کہ جس میں کامیابی کی کوئی صورت انسانی نگاہ سے نظر نہیں آتی تھی. دنیا پہ توکل کرنے والے اور اسلحے اور ساز و سامان پہ نظر رکھنے والوں کو نظر نہیں آتی تھی. لیکن اللہ والا کون ہوتا ہے کہ جو اسباب پہ نہیں صاحب اسباب پہ نظریں لگاتا ہے. نبی صلی اللہ علیہ وسلم کی کیفیت بالکل ایسی ہی تھی. جب جہاد کے لیے ایک اعلان عام ہوا تو ہم سب جانتے ہیں کہ جب بھی جنگ ہوگی تو مال لگے گا. جنگ ہو اللہ کے دین کے دفاع کے لیے یا علم کی کوششیں ہوں دین کو بچانے اور لوگوں کے افکار اور نظریات کی اصلاح کے لیے, ایسے وقت میں مال کا لگانا ایک ایسی نعمت ہوتی ہے کہ دو مختلف نظر رکھنے والوں کو وہ دو مختلف طرح لگتی ہے. یہاں ذرا سا نوٹ کیجئے, پھر آج شروع کروں گی. مومن اور منافق کی سوچ کا فرق, یہ ہے آج کے ہمارے سبق کا خلاصہ. جب کبھی اللہ کے دین میں نیکی کا, خرچ کا, کچھ کرنے کا موقع آتا ہے تو مومن اس کو اپرچونیٹی سمجھتا ہے اور منافق اس کو لائبلٹی سمجھتا ہے. پہلی بات, مومن اس کو اللہ تعالیٰ کی طرف سے ایک انعام سمجھتا ہے, منافق اس کو ایک تاوان سمجھتا ہے کہ یہ کیا ہو گیا, چٹی پڑ گئی, کیا مسئلہ ہے, اب پھر کرنا پڑے گا, اب پھر دینا پڑے گا, اب پھر کوئی تقاضا آ گیا ہے, پہلے ہی تھک گئے. پھر اسی طرح سے مومن کی نظریں یہ کام کرنے کے لیے پہلے سے تیار ہوتی ہیں کہ جو ہی وقت آئے اور موقع بنے تو سب سے پہلے میں وہاں لبئی کہہ دوں. جبکہ اس کے برعکس دوسری لائن پہ لکھی ہے کہ منافق کی سوچ کیا ہوتی ہے, انتظار کرتا ہے, تربص کا شکار ہوتا ہے. چلے دیکھتے ہیں, کوئی اور نہیں کرے گا تو مجھے بتائیے گا, پہلے لوگوں سے پوچھ لیں, پھر ایکچولی پھر میں وہ یہ تو کر ہی نہیں سکتی, آپ کو تو میرا پتہ ہی ہے. اس قسم کے جملے بولنے والی شخصیت کو منافق کہتے ہیں. پھر اسی طرح ایک اور فرق ہوتا ہے مومن اور منافق کی سوچ کیسے وقت میں, اور وہ کیا کہ مومن سب کچھ لگا دینے کو کامیابی سمجھتا ہے اور منافق تھوڑا سا لگانے کو بھی ناکامی سمجھتا ہے. بس اب آپ یہ کہہ لیجئے کہ اس سے آگے ہے. سورۃ توبہ کیا ہے؟ ایک آئینہ ہے. اس آئینے میں ہمیشہ آپ کو اپنی ہی تصویر دکھے گی, کیونکہ آئینے کی ایک خوبی ہوتی ہے, اچھی کہیں کہ بری, لیکن وہ جو صاحب ہے نا سامنے کھڑا, اس کو صرف اس کی تصویر دکھاتا ہے. جب آپ ہٹ جائیں گے نا تو آپ کی جگہ کوئی دوسرا آئے گا, تو وہ اس کو آپ کی نہیں اس کی اصل شکل دکھائے گا. تو یہ ہیں وہ آیتیں جس کی وجہ سے کچھ لوگوں کو سورۃ توبہ سننا محال لگتا ہے. اللہ سبحانہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کے مخلص اور جان نثار صحابہ کی خوبیاں بھی بیان کی ہیں. ان کی نظریں تو پہلے ہی تاڑ رہی ہوتی تھیں نیکیوں کے مواقع کو, وہ تو پہلے سے واعد لہم مستطاع تم پہ عمل کرتے ہوئے تیاریاں کر کے بیٹھے ہوتے تھے. اور ولو اراد الخروج لعدو, اگر ارادہ ہوتا تو پہلے سے تیاری کر کے رہتے. لیکن اس کے برعکس وہ خوبصورت طیب پاکیزہ معاشرہ مدینہ تو طیب جس کو کہتے ہیں آج بھی, وہاں بھی کچھ لوگ ایسے موجود تھے جیسے کہ پیچھے ہم ڈیٹیل سے چھ قسم کے لوگوں کی بات کر چکے ہیں, یاد ہے آپ کو؟ نئے نئے مسلمان تھے, ابھی تربیت نہیں ہوئی تھی, کچھ کے دلوں میں بھی تربص تھا, کچھ صلح حدیبیہ کی فتح سے یا شان سے متاثر ہو چکے تھے, تو ان کے اندر ابھی گڑبڑ تھی. اللہ تعالیٰ نے یہاں یہی بتا دیا کہ جب اب پرچول کا وقت ہے، لکھیے گا، یہ بہت اہم لفظ بول رہی ہوں اس وقت جو آپ سب کے فائدے کے اور میرے بھی. اللہ کے راستے میں ہر وقت پرکھ نہیں ہوتی، اللہ کی عادت ہی نہیں ہے ہر وقت امتحان لینے کی. آپ دیکھیں کہ ہم صحت مند اکثر ہوتے ہیں، بیمار تو کبھی کبھی ہوتے ہیں نا، تو وہ بیماری ہمارا امتحان ہوتی ہے، صحت ہمارا اور طرح کا امتحان ہوتا ہے. پھر اسی طرح آپ دیکھیے کہ اچھی خبریں تو ہمیشہ ہی ملتی ہیں، کوئی بری خبر کبھی کبھی ملتی ہے. اسی طرح یاد رکھیے کہ وہ لوگ جو اللہ کے راستے میں نکل بھی پڑتے ہیں نا، ان کی ہمیشہ آزمائش نہیں ہوتی. مثلا ہمارے ہاں آزمائش کیا ہے؟ شکست، ناکامی، مال لگانا پڑا، اللہ کے راستے کا کوئی تقاضا سامنے آ گیا تو اس میں کچھ مشکلات آ گئیں. یہ مومن کے لیے کبھی کبھی آتی ہیں، اس کے برعکس بڑی غور سے سننے والی بات ہے، منافق نما کافر کہہ لیجئے، دونوں ہی کہہ لیجئے، یہ مسلسل عذاب میں رہتا ہے. مومن پہ جنگ آئی، مصیبت آئی، جیسے ہم نے پیچھے سورہ بقرہ میں پڑھ لیا، مصائب خمسہ، لَيَبْلُوَنَّكُمْ بِالشَّيْءِ مِنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِنَ الْأَمْوَالِ وَالْأَنْفُسِ وَبَشِّرِ الصَّابِرِينَ. تو وہ جو مصائب خمسہ، یہ کبھی کبھی آتے ہیں. عام حالات میں مومن کا دل خوش ہوتا ہے، عام حالات میں مومن بڑے اطمینان راحت میں ہوتا ہے، لیکن منافق مستقل عذاب میں ہوتا ہے. نمبر ایک، اسلام سے خیانت کا مذاق، اسلام سے خیانت کا رویہ. دیکھیے گناہ دل میں بوجھ ڈالتا ہے. ایک کام کر کے تھکے، ایک کام سے جان چھڑائی نہیں کرتے، لیکن بعد میں گلٹ. پھر اسی طرح سینس آف لوز، یہ تو پتہ ہی کہ لاس تمہارا ہو رہا ہے، اللہ اور اس کا رسول کبھی بھی کسی جھوٹے بندے کو فائدہ تو نہیں دے گا. پھر اسی طرح سے یاد رکھیے، یہ بالکل ایسے میں اور آپ اپنے اوپر لے کر دیکھ لیتے ہیں، ہمارے اوپر کوئی ذمہ داری ہو اور ہم اس سے جان چھڑا لیں، کنی کترا لیں، تساہل برت لیں، ذرا سا وہ لمحہ ہوتا ہے جس وقت ہم اپنی جگہ سے ہٹے ہوتے ہیں، لیکن کیا دوسری جگہ پہ ہوں تو سکون ملتا ہے. اس وقت آپ کے لیے کلاس میں ہونا لازم ہے، اس وقت ایسے ہی ہے نا، آپ نے کمٹمنٹ کیے خود سے کہ آپ اس وقت اس کلاس روم میں بیٹھ کر لکھیں گے، آپ یہاں سے اٹھ کر کہیں چلے جائیں، آتے ہی ناج واللہ ہی میں کہہ سکتی ہوں کہ آپ وہ عذاب پائیں گے جو یہاں بیٹھنے والوں کو انعام کی صورت میں ملے گا. اور عذاب کیا ہوگا؟ گلٹ، جس کو آپ کہہ سکتے ہیں کہ کیا کر رہی ہوں. تو ہمیشہ یاد رکھیے، چیزیں اپنی جگہ پہ ہوں تو بیلنس ٹھیک رہتا ہے. جسم میں جتنی بھی بیماریاں آتی ہیں نا، یہ مس پلیسمنٹ ہوتی ہے. بخار کیا ہے؟ ٹیمپریچر، تو وہ تو ہمیشہ ہوتا ہے جسم میں، لیکن ٹیمپریچر کا اصل جگہ سے اوپر ہو جانا. ہاتھ ٹھنڈے ہونا کیا ہے؟ ٹیمپریچر لو ہو گیا آپ کا. یہ شوگر کیا بیماری ہے؟ شوگر تو ہر ایک میں ہوتی ہے، مجھے بھی شوگر ہے، آپ کو بھی شوگر ہے، لیکن شوگر کا غلط جگہ پہ ہونا، جو جگہ ہونی تھی اتنی نہیں، اس سے زیادہ ہے یا کم ہے. یہ ہائی بلڈ پریشر کیا ہے؟ بلڈ پریشر کیا ہے؟ آپ کہتے ہیں اس کو بلڈ پریشر ہے، بھائی اللہ کا شکر ہے یہ زندوں کو ہوتا ہے. کبھی مردہ کے دل کو جا کے چیک کریں، اس پہ کوئی بوجھ نہیں، اس کے تو سارے ہی ختم ہو جاتے ہیں. تو بلڈ پریشر کا اوپر کا نیچے ہونا یہ ہے، لو اور ہائی بلڈ پریشر ہونا. تو یاد رکھیے، زندگی میں خوشی، کامیابی اور راحت صرف اس بندے کو ملتی ہے جو اپنی جگہ پہ موجود ہوتا ہے. مومن ہمیشہ اپنی جگہ پہ ہوتا ہے. منافق کا دوسرا نام لکھ لیجیے، اپنی جگہ چھوڑنے والا، اپنے حصے کا کام چھوڑ کر کسی اور کا کام کرنے والا، جس چیز کی ضرورت ہو اس کو چھوڑ کر غیر ضروری چیزوں میں آنے والا، جو کام کبھی بھی ہو سکتا اس کو چھوڑ کر اس کام کو کرنے والا جو صرف اسی وقت ہو سکتا ہے. تو یہاں اللہ تعالیٰ بگلا پورا سبق، یعنی ہر دن کا میں نے ایک تھیم سوچا ہوا تھا الحمدللہ، تو آج کا دن آپ کے میرے لیے اپنی پرچول کا ہے، میں کہاں کھڑی ہوں. پھر ایک اور فرق بھی ہے کہ مومن کو ہمیشہ دین کا کام کرتا دے کر خود کرے یا دوسرا کرے، خوشی ضرور ہوتی ہے کہ چلو اسلام تو پھیلا نا، چلو اللہ کے دین کو ہی فائدہ ہوا نا، کسی نے بھی کیا. اس کے برعکس منافق کا حال کیا ہے؟ خود تو پیچھے رہتا ہے، کسی اور کو کرتا دیکھ کر کہتا ہے ہاں، بڑا شوق ہے آگے ہونے کا، یہ بڑا شوق ہے آگے بڑھنے کا، یہ نظروں میں آنا چاہتے ہیں. وہ اس کو دوسرے کو منافق کہتا ہے، شو باز، دکھاوا. اس کو اس سے کوئی خوشی نہیں ہو رہی ہوتی کہ اسلام کا کوئی فائدہ ہوا ہے، چلو کوئی دین کا ہی فائدہ ہوا ہے نا، کسی انسان کا ہی فائدہ ہوا ہے. उसके दिल में एक तरद्दुद आ जाता है कि ये फलां से क्यों हो गया, जब मैंने नहीं किया था तो कोई भी ना करता। इसके बरक्स आप देखिए कि एक और भी चीज़ देख लीजिए कि मोमिन को अगर मौका मिल जाए किसी काम के करने का, करके बेन्यास, और मुनाफिक सर उठा उठा के तारीफी जुमले सुनने का ख्वाहा होता है, बल्कि आज का भी और अगला कल का भी सबक, बल्कि इससे भी आगे आप देखेंगे कि अब सूरत तौबा में जितनी गज़वे तबूक की बातें होंगी उतनी ईमान और निफाक की बातें होंगी। इतना खौफनाक ये टॉपिक है, यकीन करें कि ऐसे लगता है कि मुझे ऐसे महसूस होता है मैं डॉक्टर की दुकान के बाहर बैठी हूँ और अंदर से रिपोर्ट आने वाली है कि जी आपके जो टेस्ट हुए थे ना, यहाँ ये खराबी है, यहाँ ये खराबी है। दिल बैठ रहा होता है ना कि पता नहीं जिस्म के अंदर से निकल क्या भूत आना है। बिल्कुल इस वक्त यही कैफियत महसूस करें, हाथ ठंडे होने चाहिए, दिल की धड़कन तेज़ होनी चाहिए कि मैं कहाँ खड़ी हूँ, मेरे साथ क्या है। और मोमिन हर नेमत को, हर फतह को अल्लाह का इनाम समझ के शुक्र करता है, और मुनाफिक उसको दूसरी तरफ लेके जाता है। तो जब ये मामले हों तो अल्लाह ताला फिर आजमाता है, बहुत आजमाता है। यही इनायात में आके आपको और नबी सल्लम के नाते से ये बात मिलेगी, और वो क्या है कि देखो अब इनके अमली इम्तिहान का वक्त है। अब होता क्या था, मुनाफिकीन जो थे वो जंगों में जाने से, जिसको आज की ज़ुबान में कह लें अमली कार्रवाई से पीछे रहते थे, यानी जिसको कह लीजिए कि बातों के धनी थे, काम नहीं करते थे, किरदार के गाजी नहीं थे, गुफ्तार के थे। जब अल्लाह के नबी ने जिहाद की कॉल दी, जिहाद की कॉल आप अपने ऊपर लिख लीजिए, आज मेरी आपकी जिहाद की कॉल नहीं है, हमारी अल्लाह के दीन की कॉल है, तो नहीं करते थे काम। अब गिल्ट होता घर जाकर, अफसोस होता, दिल पे बोझ होता, दिल घबराने लगता, घबराते पता नहीं दिल को ही ना कुछ हो जाए, तो फौरन सदका निकालते। और जब वो सदका लेकर अल्लाह के नबी के पास पहुँचते, एक तो ये थे कि वो अपनी घबराहट का सदका, दूसरा ये कि चलो काम नहीं किया तो कुछ पैसे ही दे देते हैं। तो अल्लाह ताला ने यहाँ एक चेक लगा दी, चेक लिस्ट है, कुल अनफिकु तौअन व करहन, कह दीजिए अब तुम खर्च करो खुशी से या ना खुशी से, लन युतकब्बल मिनकुम, हर किस नहीं तुमसे कबूल किया जाएगा। क्या समझ आ रहा है, देखिए ज़रा एक एक लफ्ज़ पे गौर करें। अब तो खर्च भी फ़ायदा नहीं देगा क्योंकि तुमने जान बचा ली, माल को क्या करना है, नहीं समझे। देखिए इंसानों की कमी माल कभी पूरी नहीं करता, जैसे हमारे माँ बाप अगर हमें सोने चांदी के लुक में भी दिलवाते लेकिन वक्त और माल और प्यार अपनी जान ना देते ना, तो हम कभी आज उनके लिए इतनी मोहब्बत महसूस ना करते। तो अल्लाह सुब्हान तआला ने मुनाफिकीन के इस दूसरे हरबे का जिक्र यहाँ कर दिया, कुछ माल असबाब चंदे के तौर पर ले आए और बहाना बनाया मुझे फलां मजबूरी है, मैं तो खुद जाने से माजूर हूँ, मुझे तो रुख्सत दे दीजिए, हाँ ये थोड़ा मेरा हिस्सा डाल दीजिए, ये थोड़ा साजो सामान कबूल कर लें, ऐसी सूरत हाल के जवाब में फरमाया जा रहा है। अब जबकि जिहाद के लिए, अल्लाह के दीन के लिए बनफ्स नफीस निकलना फ़र्ज़ ऐन हो गया, अब रुपया पैसा और साजो सामान तुम्हारा बदल नहीं हो सकता, इसीलिए फरमा इन्नकुम कुन्तुम कौमन फासिकीन, तुम नाफरमान लोगों। अब यहाँ एक सवाल पैदा हो सकता है किसी भी सुनने वाले के जहन में कि क्या मतलब फिर, जो सिर्फ माल देते हैं और ख़ुद वक्त नहीं दे पाते, खुद जानी तौर पे वक्त लगाने पे कुछ कुर्बानियाँ नहीं देते तो उनका माल कबूल नहीं होता? तो बात ऐसी नहीं है, बात क्या है, बात वक्त वक्त की है। मैं तो हमेशा इसको एक एंगल से समझ लेती हूँ, और वो क्या है, लगी हो भूख तो पानी को पेश करता जाए तो एक ग्लास के बाद आप कहेंगे नहीं अब पेट में दर्द होगा, और लगी हो प्यास तो कोई मुर्ग मुसल्लम भी आपके सामने रख दे आप कहते हैं पानी चाहिए। सीधी सी बात है, बात वक वक की है। आई हो नींद तो अगला पेश करे आपके सामने कोई एंटरटेनमेंट का बड़े से बड़ा सामान, आप कहते नहीं तकिया चाहिए, कंबल चाहिए, अब सोना है। इस्लाम पे भी और अल्लाह के रस्तों में भी हालात एक जैसे नहीं रहते। एक है आम हालात, वट एवर यू कैन डू, जो भी कर सकते हो, यानी तुम्हारा हिस्सा पड़ा उधर पड़ जाएगा, कभी माल की जगह पे पड़ जाएगा, कभी वक्त लगा जाओगे, कभी पैसा लगा जाओगे, कहीं को अच्छा मशवरा दे दोगे, कहीं टैलेंट लगाओगे, इट्स ओके। इस्लाम तो एक ऐसी इमारत है कि जिसमें हर पुर्जा काम आ जाता है अल्लाह के हुक्म से, لیکن جب حالات ایسے ہوں کہ ایک کال دی جائے کہ آپ کی ضرورت ہے تو آپ کہتے نہیں میں تو نہیں آ سکتی، ہاں آج چندہ دینا ہے، وہ بھیج دیجئے کسی کو تو لے جائیں، تو وہ آپ نہیں قبول کر سکتے. اسی لیے ایسے لوگوں کی بات کی گئی. اور یاد رکھیے کہ منافق کا حقیقت میں اسلام سے کوئی تعلق نہیں ہوتا، وہ ہوتے اسلام کے بدترین مخالف ہیں، لیکن چونکہ مسلمان معاشرے میں رہتے ہیں، مسلمانوں میں گھرے ہوئے ہیں، اپنوں میں گھرے ہوئے ہیں، اسلامی حکومت کے اندر ہیں، اور اگر اس کو چھوٹے لیول پہ لے آئی تو کسی دینی گروہ کے ساتھ تعلق تو جوڑا ہوا ہے، تو پھر مجبوراً کسی نہ کسی طرح تعلق کا اظہار تو کرنا ہے، تاکہ لوگ یہ نہ کہنے لگ جائیں کہ اوہو وہ تو اسلام سے ہی نکل گیا، وہ تو ہمارے گروہ سے ہی نکل گیا. تو لہٰذا جنگوں کے موقع آتے تو جھوٹے بہانے بنا کر پیچھے رہتے اور اپنا اخلاص دکھاتے انفاق کی صورت میں. اللہ تعالیٰ نے اس آیت میں کھول کے رکھ دیے قطع تعلق کی. اظہار نفرت و کراہت ہے، کیونکہ دیکھیے انکم قوم فاسقین، اللہ نے ایسے لفظ کبھی مسلمانوں کے لیے کم ہی بولے ہیں قرآن میں. اللہ اپنے نبی کو بھی بون کر رہے ہیں، تم ان کے دھوکے میں نہ آنا، یہ اپنے اسلام کے اظہار کے لیے جو کچھ کر رہے ہیں یہ اوپر کی باتیں ہیں. اور یہاں سے ایک اور بات بھی پتہ چلتی ہے تعاون و کرہن سے، کہ نیکیاں وہی قبول ہیں جو تعاون ترن، تعاون خوشی سے، خوشی سے. دیکھیے آپ ایک وقت کسی کا کھانا نہیں کھاتے اگر وہ ناخوشی سے کھلائیں، آپ ایک وقت کسی کے گھر مہمان بن کے نہیں جانتے. آپ کو اگلے کی آواز سے 5% امید لگ جائے نا کہ وہ اس وقت نہیں چاہ رہا آپ آئے، 95% آپ کا دل بھی ہو نا جانے کو، آپ کہتے ہیں نہیں میں نہیں جاؤں گی. سیم تھنگ، کسی کے دینے کا، دلانے کا، لینے کا، یہ زندگی کا معیار ہے میرا آپ کا، تو اللہ لے گا. کریں تو خوشی سے کریں، نہیں کرنا تو دعا کرے اللہ خوشی سے کرنے کی توفیق دے. پیچھے آپ نے چھوٹے عذر پڑے تھے، جد بن قیس کی بات تھی، کہتے ہیں کہ وہ بھی دوسرے منافقوں کی طرح چندہ لے کر آ گیا، اللہ کے نبی نے انکار کر دیا. حالانکہ وہ وقت تو دیکھیے کون سا تھا، ایک ایک کھجور کی قدر کی تھی آپ نے اس وقت، لیکن ایسے نفاق والوں کے بڑے بڑے چندے بھی پیچھے ہیں. اسے ایک اور بات لکھے، مخلصین کا دیا ہوا تھوڑا بھی کام آتا ہے اور کھوٹے دل سے دیا ہوا زیادہ بھی ضائع ہی ہوتا ہے. اور واللہ ہی میں تو کوئی ٹوٹی پھوٹی چیز دیکھوں میں کہتی پتہ نہیں دینے والے کا اخلاص نہیں تھا یا ہماری ناقدری ہے. یقین کریں، ہمیشہ اپنے دیے کو پیچھا کرا کریں، یہ نہیں کہ ٹولیں، لیکن یہ تو دیکھیں کہ وہ میں نے فلاں جگہ جو دیا تھا وہ پھلا ہے کہ پھولا ہے. پھلا پھولا نا تو اللہ کا شکر کریں، کیونکہ انما یتقبل اللہ من المتقین، اس بات کی علامت ہے کہ اللہ نے تقوی کی بنیاد پہ قبول کیا، اور مخلص ہو تو بندہ اس کی قبول ہوتی ہے. اور کئی اپنی دی ہوئی چیز پڑی گری دیکھیں، رلی کھلی دیکھیں، تو سب سے پہلے تو خود کو برا کہ ہم دوسروں کو برا کہتے ہیں، میری دی ہوئی چیز کی قدر نہیں کی، میری چیز یہ ہو گئی، مس یوز ہو گئی، کدھر ہے، کیوں دی تھی، ضائع کر دی، مس ہینڈل کر دی. نہیں، پہلے اندر بھی تو دیکھیں آپ کے اپنے اندر کمی تھی. اور وہی بات امام مالک کی یاد رکھ لیجئے، ما کان للہ بقا، جو اللہ کے لیے ہوگا وہ باقی رہے گا. ہاں کبھی بہت مخلص لوگ بھی دیتے ہیں چیزیں، پھر اس کے بعد نقصان ہم کرتے ہیں اس کا، یہ پھر اللہ کا معاملہ ہے، اس کو تو اس کے اجر مل ہی جائے گا. مجھے ایک بردر کی بات یاد آتی ہے، اور وہ اتنی سونے کے پانی سے لکھی ہوئی بات ہے. کسی بھی میٹنگ میں، ہمارے اپنے بھائی ہیں، تو انہوں نے کہا تھا کہ اگر مجھے یقین ہو کہ میرا $1 جو میں نور القرآن میں دوں گا، اگر آپ نے ٹھیک یوز نہیں کیا $1 صرف، واللہ ہی میں کبھی آپ کو دوبارہ نہیں دوں گا. واللہ ہی یہ سچ ہے، یہ مخلص بندے کی علامت ہوتی ہے، کیونکہ میں نے ضائع کرنا ہے، ضائع کرنا ہے تو ویسے ہی پھینک دوں، ادھر جا کے پھینکنا ہے تو ادھر کیوں پھینک دوں. تو ہمیشہ یاد رکھیے اپنے بارے میں قبولیت کا فکر کریں. اور یہ کتنی منہ پہ چپیڑ نہیں پڑ رہی، رکھو اپنے ہاتھ میں. بندہ کہتا ہے دیکھ لو اکڑ تو بڑی ہے ان میں ہے، پیسہ چاہیے تو بڑا، ویسے تو بہت بتاتے ہیں یہ چاہیے وہ چاہیے، اس وقت کیا ہے؟ تو پھر وہی بات ہے کہ جس کی نگاہیں رب پہ لگ جائیں اس کو کسی کی ضرورت نہیں رہتی. علامہ اقبال کا بھی ایک شعر یہ نا اس بارے میں، کہ خود ہی کو کر بلند اتنا، انا اتنی ہو بندے میں کہ جھکنا نہیں ہے اس معاملے میں، کہ حرام کا ملتا ہے لے لو، برے دل سے ملتا ہے لے لو، کیونکہ فائدہ کوئی نہیں ہونا. وہ صرف ایک آپ کی روکٹ کو بڑھائیں گے، آپ کی وہ جمع خرچ کو بڑھائیں گے، حساب کتاب لمبا کریں گے، پر اس میں برکت نہیں ہونی. تو یہاں سے پتہ چلا کہ انفاق کے ساتھ چیزیں قبول نہیں ہوتی. کچھ لوگوں کو یہ بات تھوڑی بری لگے گی، یہ تو ریجیڈیٹی ہے، نعوذ باللہ. اللہ تعالیٰ اتنا بڑا حکم کیوں دے رہے ہیں؟ پھر تو دیکھو نا، تھوڑا سا دے رہے تھے، کل خود بھی آ ہی جاتے. تو اللہ نے تو صاف کہہ دی انفقو اولاد تنفقو، خرچ کرو یا نہ کرو تمہارا قبول نہیں ہوگا، تو یہ تو بات بڑی بری بات ہے. انفقوا طوعًا وکرہًا. اچھا یہاں دیکھیں، لات تنفقوا کی بات نہیں ہے، یہ بھی بڑی خوبصورت ایک بات اللہ نے دل میں ڈال دی. انفقوا طوعًا وکرہًا، لا کا لفظ کہہ کے منع نہیں کیا، یہاں رغبت دلائی ہے کہ جو کام کرتے اس کو دل کی خوشی سے کرو. اور یاد رکھیں ایک بات، آپ میرے سے زیادہ اس کی گواہی دیں گے، جس کام میں دل پڑ جاتا ہے نا اس میں رستے بن جاتے ہیں، وہ سہولت والا بن جاتا ہے. پچھلے سبق میں آپ کو لکھائے تھے نا فرق ان فر خفافم وس قالن میں، جس چیز کو کرنے کو دل کرنے لگ جائے نا وہ آسان لگتی ہے، دوریاں فاصلے کم ہو جائیں گے، بڑے ٹارگٹ چھوٹے ہوں گے، دل پڑ گیا. دعا اس وقت کرنی کیا کہ دل پڑ جائے اس میں. نہ کوئی کام مشکل ہوتا ہے نہ آسان ہوتا ہے، یہ اندر کی تڑپ اور طلب ہوتی ہے. پیچھے یاد کیجئے کہ نماز کے بارے میں بھی منافقین کی بات کیا تھی، لا یاتون الصلاۃ الا وہم کسالیٰ، سستیوں کی بات ہے. اسی لیے بتایا نہ تمہارے باندھے کی نماز قبول ہے، صرف ایک بیگار ٹال رہے ہو، ایک برہ ٹال رہے ہو، صرف اس لیے کہ تمہارا نام اس دفتر میں لکھا رہے. تو بات سمجھ لو، اللہ بہت بڑی ذات ہے، وہ الغنی ہے، اس کے راستے میں کچھ کرنا ہے تو تمہیں اپنے دلوں کو کھول کے رکھنا پڑے گا. اب اگلی آیت میں وجہ لکھ لیں، آیت 54 کا ٹاپک، قبول کیوں نہیں ہوتا نفاق کے ساتھ، تو وجہ، وما منعہم ان تقبل منہم نفقاتہم، اور نہیں مانے. مانے کیا ہوتا ہے؟ رکاوٹ، روکنے والی، آبسٹیکل، یعنی اور کوئی رکاوٹ نہیں ہوتی کہ کوئی چیز ان میں سے، ان کے نفقات میں سے قبول کیا جاتا. وجہ کیا ہے؟ یعنی یہ اتنا پیارا عربی کا انداز ہے کہ اس کا ترجمہ ہو ہی نہیں پا رہا. مطلب یہ کیا ہو، تمہیں بتاؤں کہ ان کے کیے کرائے کو اللہ نے قبول کیوں نہیں کیا؟ اس کی وجہ یہ کیا، صرف الا انہم کفروا باللہ وبرسولہ، مگر یہ کہ انہوں نے کفر کیا ہے اللہ اور اس کے رسول کے ساتھ. یہاں نمبر ون لکھ لیجئے، آپ کے میرے دیے ہوئے کے کیے ہوئے کے قبول نہ ہونے کے اسباب، پہلی بات نہ شکری، کفر، انکار، اللہ کا بھی پھر اس کے رسول کا. اب کفر کے کئی درجے ہیں، ویسے کوئی کافر کبھی اسلام کے لیے ڈونیشن دیتا ہے؟ تو یہاں کفر سے مراد نفاق ہے، کفر و نفاق لکھ لیں. اور دوسری بات ہے کہ ہر بندے کا مختلف لیول کا کفر، امید ہی نہیں، یقین ہی نہیں کہ اللہ تعالیٰ دے دے گا. کفر کے تو درجے ناشکری کے بھی ہیں، یعنی جب بندہ اللہ اور اس کے رسول کی ناشکری کرتا ہے، ناقدری کرتا ہے. اور رسول کی ناشکری کیا ہے؟ اس کے مشن سے دوری، پہلا جرم. دوسرا، ولا یاتون الصلاۃ الا وہم کسالیٰ، اور وہ نماز کے لیے سستی کے ساتھ آتے ہیں، کسل مندی کے ساتھ آتے ہیں. اعوذ باللہ، اتنی بڑی بات اس میں کھل گئی ہے. نماز تو آپ نے بڑی گھر میں بند کمرے میں بڑی سستی کی تھی، سراسر اس وقت اللہ کے لیے پڑھی تھی، کسی بندے کا اس میں دخل نہیں. بٹ اس نماز کے سستی سے یا ڈیلے کر کے پڑھنے کی وجہ سے اللہ کہتا ہے جاؤ تمہاری اللہ کے رستے کی جدوجہد بھی قبول نہیں کروں گا، اور کبھی تو توفیق ہی نہیں دوں گا، دے دوں گا تو میں نہیں قبول کرتا، میں ناراض ہوں. بالکل ایسے ہے جیسے ماں اپنے بچے سے ناراض ہوتی ہے نا، تو پھر بچہ آ کے سر ٹکرائے ماں کے آگے، لپٹے، جو مرضی کرے، ماں نظر نہیں بھرتی، چلے جاؤ، بات نہیں مانی میری. تو یہ جو نماز ہے نا، صرف ایکسرسائز رہ جاتی ہے جب بندہ دل کے ساتھ اللہ کی طرف نہیں آتا. اور تیسرا جرم، ولا ينفقون الا وهم كارهون، اور وہ نہیں خرچ کرتے مگر نہ خوشی سے، کراہت کے ساتھ. یعنی یہ کوئی چندہ دل کی خوشی کا تھوڑی ہے، یہ کوئی صدقہ تھوڑا ہے، یہ اللہ سے صداقت کی دلیل تھوڑی ہے. یہ تو کہتے ہیں چلو کچھ دے دو، صحیح، جان چھڑاؤ ان مولویوں سے، جان بچانے کے لیے دے رہے ہیں کہ ساز و سامان لے لے اور ہمیں چھوڑ دیا جائے. اس آیت کے آئینے میں بھی ہر ایک اپنے آپ کو دیکھے، مجھے تو خوف آنے لگا جیسے میں اس وقت آپ کو پڑھا رہی ہوں نا. میرا یہ جہاد ہے اللہ کے حکم سے. اس کے قبول نہ ہونے کی وجہ، پہلی بات، مجھے اللہ سے اجر کی امید نہیں ہے، رسول کے طریقے سے نہیں کروا رہی آپ کو. تیسری بات ہے، میری عملی زندگی میں نمازیں ڈھیلی ہیں. اور چوتھی بات ہے کہ ادھر آئی ہوں پاؤں پٹختی ہوئی، نہ نہیں کر سکی، مجبوری ہے، کروں تو کیا کروں. اللہ اکبر، کہاں کوئی چیز چھپی ہوئی ہے اس مالک سے. لوگوں کو ہمارا ظاہر دکھتا ہے جب ہم ظاہری نیکیاں کرتے ہیں، یہاں آپ کو اندر کے وہ چھپے ہوئے ہڈن فیکٹرز نظر آ رہے ہیں جو اور نیکیاں کراتے ہیں. और देखिए कहाँ मेहमान जाता है, जहाँ वो कहते हैं कि निगाहें लगा के बैठा हो, नेकियाँ भी मेहमान बन के उसी के घर आती हैं जो नेकियों का रास्ता देख रहा होता है। वो दिल से तमन्नाएं कर रहा होता है कि अल्लाह नेकी करवा ले, अल्लाह नेकी करा ले। नेकियों पे तो दूरबीन लगा के और खुर्दबीन लगा कर अगर आप नज़र रखेंगे ना, फिर छोटी छोटी नेकियां नज़र आएंगी। और फिर दूसरी जो खुर्दबीन की बात की, तो दूर की नेकी करीब तभी नज़र आएगी जब उस पर नज़र रखी होगी। और यहाँ से अल्लाह के नबी की तरफ भी ज़रा सा तवज्जो कीजिए, अल्लाह अपने नबी को कैसे डिक्टेशंस दे रहे हैं। अल्लाह अकबर, क्या आप इनके जाहिर पे देखें लेकिन अंदर का मामला भी थोड़ा खोल दो। अब इसमें ये तो होगी जंग की बातें, जिहाद की बातें, किताल की बातें, इसमें एक और साइड इशू भी दिख रहा है। अल्लाह रोक लेता है, किस बात से? उस बात से रोक लेता है कि बंदा एक नेकी छोड़ता है, मैं दूसरी छुड़वा दूंगा। अच्छा, अब एक सवाल अगला लिखिए, आखिर इनके मशगले क्या थे? क्यों बार बार ये अल्लाह के रस्तों से पीछे हो जाते हैं? क्यों उन जगहों पे नहीं मौजूद होते जहाँ होना चाहिए? तो उसकी बजाय 55 में फला तो जिब का अम्वाल हूँ वला औलाद हूँ। तो नबी, आपको इनके अम्वाल और इनकी औलाद से ताज्जुब ना हो। ये हैं दो मसले, माल मर्दों के लिए और औलाद औरतों के लिए, अमूमन इल्ला माशाल्लाह, अब तो सब कुछ ही उलट पुलट है। ये दो तकाजे इनको इतना उलझाए रखते हैं कि अपनी जिम्मेदारियों से पीछे होना पड़ता है। और देखें तो दौलत बड़ी है इनके पास, औलाद में माशाल्लाह 10-10 बेटे थे। अबू लहब को देख लीजिए, बड़े बड़े सरदारों को देखिए, नबी को ताने देते थे, तेरी तो औलाद भी कोई नहीं है, हमारे तो बेटे ही बड़े हैं। तो अल्लाह कह रहे हैं कि आप इनकी औलादों को देखकर ये मत सोचिए कि इनके ऊपर अल्लाह की नेमतें हैं। अल्लाह नेमते नहीं दे रहा, ये आजमाइश है। और एक छोटा सा क्लिप देखा मैंने डॉक्टर इसरार साहब का, यकीन करें जिस जोश और शिद्दत से वो बात करते हैं मैं नहीं कर सकती, कि वो तो बंदे को हिला देते हैं कि मत समझो कि औलाद नेमत है अगर उसको हिदायत नहीं है, मत समझो घर नेमत है अगर ये हिदायत के साथ नहीं है, ये गाड़ी नेमत है ये नहीं। वो तो मैं कहती हूँ कि अंदर के ईमान के साथ बोलते थे, और वाकई औलाद नेमत नहीं है अगर वो हिदायत पे नहीं है और अगर आंखों की ठंडक नहीं। और मैंने जितना वल्लाही औलाद वालों को रोते देखा अपने सामने बैठकर, उतना बे औलादों को नहीं देखा। बे औलाद को भी एक वक्त के बस सब्र आ जाता है, मिलना हुआ तो मिल जाएगा, नहीं तो ना सही। कोई किसी को लेके पाल लेता है, मुतमईन होके बैठ जाता है। औलाद वालों का 101 गम, अगर औलाद ना होने वाले का एक गम है तो औलाद खुशी का जरिया रहती नहीं है। अल्लाह कहते हैं ये नेमत थोड़ी, ये तो चुभन है, ये तो आंखों के आंसू हैं, ये तो रोड़े हैं, ये तो अटके हुए हैं, ये तो दिल का कांटा है कि हुआ क्या हमारे साथ, हमारे बच्चे क्यों नहीं हमारे साथ, और कहाँ हैं बच्चे हमारे पास, किसका अपने बच्चों पे रोब है, किसको अपने बच्चों पे मान है, किसकी गोद में सर रख कर उसका बच्चा सोता है, कौन बेटी है जो माँ का पल्लू थामे रहती है, इल्ला माशाल्लाह। तो सवाल पैदा होता है कि फिर अल्लाह ने इतनों को, बड़े बड़े सरदारों को ये दिया क्यों? उसकी वजह अगले हिस्से में, इन्नमा युरीदुल्लाहु लियुअज़्ज़िबहुम बिहा फिल हयातिद दुनिया, अल्लाह तो चाहता है कि इन्हीं चीज़ों के ज़रिए से इन्हें दुनिया की ज़िंदगी में अजाब दे। अस्तग़फिरुल्लाह, यानी अल्लाह ऐसे हालात पैदा कर देता है कि ये औलादें इनके लिए अजाब बन जाती हैं। अल्लाह ताला की तरफ से ऐसे हालात भी पैदा हो सकते हैं कि यही औलाद जिसको इंसान बड़े लाड प्यार और अरमानों से पाल पोस कर बड़ा करता है, वो इसके लिए सुहाने रूह बन जाए। और यही माल और दौलत जिसे वो जान जोखों में डालकर जमा करते हैं, इसकी जान का बवाल बन जाए। वतज़हक़ अन्फुसुहुम वहुम काफिरून, और इनकी जानें निकलें इसी कुफर की हालत में। क्या पता चला? ये देखिए अल्लाह के अब इंतकाम लेने का तरीका, अल्लाह क्या चाहता है? ये लोग दुनिया की ज़िंदगी में अपनी दौलत ही से लिपटे रहें और अपनी औलादों की मोहब्बत में इस कदर मगन रहे, अभी उनकी ये खुशी, अभी इनका ये चाव, अभी इनके ये लाड, एक साल साल पहले से तैयारियां शुरू करके भी आखिरी दिन तक फारिग नहीं होते, इतना चाव और लाड है इनको अपनी औलाद का। और माल दरवाजे तक भरा हुआ, कहते अब एक और दरवाज़ा खोल ले, अपना घर नहीं, अपना घर नहीं, मिल गया कुछ दिन उसमें रहे, एक और ऑफर आ गई का एक और ले लो किराए पे दे देंगे, एक का भी तो कर्ज़ा देते हैं दूसरे का भी दे देंगे, और दो दो घरों को अपने दो दो कंधों पे चढ़ा के बैठे और जान चली जाती है। ये कहानी कोई नई नहीं है, इनको जीते जी आँख खोल कर हक को देखने उसको पहचानने की फुर्सत ही ना मिली, उसके लिए कुर्बानी देना तो क्या बड़ी बात थी, और ये लोग आखिरी हद तक अजाब का शिकार बन गए। आप देखिए कि ऐसे नहीं लगता कि किसी के चोरियां पकड़ी जाती हैं, और वो मालिक है, वो बादशाह है, अल मालिक अल मालिक अल कुद्दूस, उससे मेरा क्या छुपा हुआ है, मैं दूसरों में तो बहुत अच्छी बन के बढ़ गई, पर मेरा असल किसको पता है, मेरे मालिक को पता है। इससे पता क्या चलता है कि नेमत वही नेमत है जो अल्लाह के दीन के साथ हो और अल्लाह की रज़ा के साथ हो, वही औलाद आँखों की ठंडक है जो दीन की मुआविन हो। अमूमन हम क्या कहते हैं, मेरे बच्चे बहुत पढ़े लिखे, मेरे बच्चे बहुत खूबसूरत, मेरी बेटी हूर बड़ी, मेरा बेटा गुलफाम से ज़्यादा, उन्हीं के सदमे पड़ जाते हैं, मेरा बेटा इतनी बड़ी पोस्ट पर, उसकी इतनी बड़ी पे, मैं कहती हूँ 2 लाख रुपए भी आपका बेटा घर में ले आता है और अगर रात की नमाज़ पढ़े बगैर सोता है और फजर के लिए नहीं उठता, वल्लाहि वो आप फला तो जीब का मत खुश हो ऐसे बेटे को देखकर। हमारा असल में मेयार ही बदलाव है। मैं तो आजकल चारों तरफ जब हालात देखती हूँ, बाहर मिलती हूँ लोगों को, आती जाती हूँ, तो मैं सोचती हूँ कि वाकई हमारी तो अपसाइड डाउन हुई हुई है इस वक्त। हमें जिन बातों पर रोना चाहिए हम उस पर खुश होते हैं, जिस पर खुशियाँ मनानी चाहिए उस पर हम कहते हैं इट्स ओके, ठीक है, बड़ी खुशी की बात है। और वो तो कबायली लोग थे, उनके लिए तो बेटा और माल, वो अपना शिमला ऊंचा करने के लिए बहुत बड़ी बात थी, आज इस दौर में तो कोई परवाह नहीं करता। आप जिस दुनिया में रह रहे हैं, यहाँ आप देखिए गोरे किसी की दौलत से कोई नहीं मुतासर होते, उनके लिए ऐश है, आज शाम की ड्रिंक है ना काफ़ी है, वो नहीं किसी को रिश्ता दे देते जाके कि इसके मुरब्बे दे दो इसको बेटी, चाहे चोर डाकू निकले बाद में, उनके लिए ये वॉ फन जहरदारी पे पम्प एंड शो ग्लैमरस कर देते हैं। तो अल्लाह कहते हैं वो नहीं इन चीज़ों पे नज़र रखते, तुम क्यों इन चीज़ों पे नज़र रखते हो। और याद रखिए कि बात चूँकि यहाँ मुनाफिकीन की हो रही है ना, तो नबी सल्लम भी ऐसे मुनाफिकीन को जिनके पास ये दोनों नेमतें थी, दौलत भी थी माल भी थी, ज़्यादा तवज्जो के काबिल समझते थे और उनके लिए दुआएं भी करते थे, क्या कि अल्लाह इनको ईमान की दौलत भी दे दे। देखिए जिसके पास दुनियावी रिसोर्सेज होते हैं ना, उसको अगर ईमान की दौलत मिल जाए तो ये इस्लाम की फतह, इस्लाम की कुव्वत का बायस बनेंगी औलादें माल, और माशरा बेहतर होगा, इस्लाम पनपेगा। जबकि मुनाफिक मुसलसल वो तर्ज अमल इख्तियार कर रहे थे कि हिदायत को कबूल करने को तैयार ही नहीं, तो अल्लाह ताला असल में आपको तो यहाँ क्या कह रहे हैं कि अब आप इनके लिए दुआएं करना छोड़ दें और इनको अहमियत देना छोड़ दें, ये खुद ही नहीं अपने माल औलाद में खो जाएंगे और इतने खो जाएंगे कि इनका सांस जब घुटेगा, जब माल दौलत की मोहब्बत गले का तौक बनेगी और इसी हाल में इनकी जान घुट घुट कर निकलेगी, फिर इनको पता लगेगा। और आम मुसलमानों को भी यहाँ इशारा किया जा रहा है कि तुम्हें ये चीज़ें ना ट्रैक करें जिनमें कुछ लोग खो गए, ऐशो इशरत जाहो मंजिल क्या है, निगाह के फरेब निगाह हैं, जब अल्लाह किसी पे मबहूस हो, अल्लाह नाराज़ हो, क्या करना इन चीज़ों को, शौहर नाराज़ हो तो बीवी का सोना चांदी पहनना खाना पीना किस काम का, सोचने की बात है। जब तक अल्लाह की निगाहों में हमारी वक़्त नहीं, हमारी गाड़ियाँ, हमारे घर, हमारे पहनने, हमारे ओढ़ने किसी काम के नहीं हैं। और ख़ास तौर पर आप देखिए यहाँ जो डरने वाली बात है ना, जान निकल जाए इस हाल में कई कुफर पे हो, तज़हक़ा क्या बड़े बड़े नाम और बड़े बड़े स्लोगन और बड़ी बड़ी एसोसिएशंस और बड़े बड़े नाम और काम, अल्लाह कहते मैं नहीं मुतासिर होता क्योंकि मैं नहीं तो दिया हुआ। एक वाक्या भी है, हज़रत उमर की महफिल में ये पेश आया, कुरैश के चंद बड़े बड़े शेख थे, सुहैल बिन अमर हारिस बिन हिशाम जैसे लोग थे, हज़रत उमर फारूक से मिलने गए, वहाँ ये सूरत हाल थी कि कोई मामूली सा अंसारी या महाजरीन में से भी आता तो हज़रत उमर उसको बिल्कुल अपने पास बिठाते और वो जो बड़े बड़े बैठे होते हैं ना उनको कहते ज़रा सा जगह बनाइए, ये आ गए बिलाल ज़रा इधर बैठना, अब हुआ क्या कि जब ये बातें हुई तो उनको बड़ा बुरा लगता था, मुंह से तो कुछ कह नहीं सकते थे, लेकिन जाहरी बात है कि बात तो थी ना। खैर गुस्से में ना, जैसे मिसाल है, इधर कोई बैठा ना तो थोड़ा सा वहाँ जाके बैठ जाए, कोई कहे ये ज़रा कुर्सी खाली कर दे, यहाँ वो आए हैं माशाल्लाह फलां वो बैठ जाए, तो गुस्से में यहाँ से उठ के ना वो आखिरी कुर्सी में चले जाते। ऐसे ही हुआ, हज़रत उमर की बात बन के दिल पे गुस्सा आ गया, वहाँ से उठे बिल्कुल दरवाजे के पास चले गए, और बिल्कुल जब बाहर गए हज़रत उमर की नज़र इधर से उधर हुई तो ये दोनों बाहर चले गए, सुहैल बिन अमर और दूसरा। जब बाहर निकले तो एक और साथी खड़ा था, हारिस बिन हिशाम उसका नाम था। उसने साथियों से कहा, भाई क्या हुआ? कहने का, तुम्हें पता है आज हमारे साथ क्या सलूक हुआ है? भाई क्या सलूक हुआ है? ये हुआ है, वो हुआ है, और उमर ने तुम्हारी बेइज्जती कर दी। सुहैल बिन अमर कहने लगा, इसमें उमर का कोई कसूर नहीं, कसूर हमारा है। जब हमें इस दीन की दावत दी गई तो हमने मुंह मोड़ा, ये लोग इस तरफ दौड़ आए। फिर ये दोनों दोबारा हज़रत उमर के पास गए और कहा, आज हमने आपका सलूक देखा है और हम जानते हैं कि हमारी कोताहियों का नतीजा है, क्या अब भी तलाफी की कोई सूरत है? देखिए ये अंदर का इंसान जागा ना, और ये बिल्कुल मुझे ऐसे लग रहा है रेगुलर और लिसनर, रेगुलर्स की जगह मुतय्यन और उस पर कोई लिसनर बैठ जाए तो बाद में कहा जाएगा सॉरी आपके लिए पीछे की जगह है, आप वहाँ आ जाए, तो वो बाद में बाहर जाके सोचेंगे बाकी सच बात है हमें कोर्स कहा था ज्वाइन करो हमने नहीं किया, हम तो अपनी मर्जी से काम करते हैं ना, जहाँ बाज़ाब्ता काम होता है वहाँ जगह मुकर्रर होती है और हर एक की एक अपॉइंटेड प्लेस होती है। तो वो फिर उठ के फिर वो कहते हैं वाकई से अब ये वापस आए, कहा हज़रत उमर हम अपनी इस जुर्म की और कमी बेशी की तलाफी कर सकते हैं? हज़रत उमर ने मुंह से कुछ नहीं कहा, इशारा कर दिया ऐसे सरहद शाम की तरफ, हाँ जाओ मैदाने जंग में जान माल खपाओ, कुछ कारनामा करोगे तो वापस आना, तुम्हारी पोजीशन बहाल हो जाएगी। हम तो उसको भी ला के कुर्सी पे बिठाने को तैयार है जो हमसे सलाम भी ना करे। याद रखिए इस्लाम बहुत सीधा है, बहुत लोगों को उनके हिसाब से रखता है, और इससे खबर भी मिल गई कि इनको आखिरी वक्त तक तौफीक नहीं मिलनी ईमान की। और आप याद रखिए कि बाज़ दफ़ा बंदा मुंह से कुछ ऐसे जुमले बोल चुका होता है कि जिसकी वजह से बंदा पलटना भी चाहे तो पलटता नहीं है। वो एक कहावत बुरी है लेकिन मशहूर है कि रंडी तो छोड़ना चाहती है अपना काम पर उसका यार नहीं छोड़ने देता उसको। बस दफ़ा हमने कुछ लोगों के सामने बैठकर फिर उन बातों में ऐसा इजहार ख्याल किया होता है तो खुद तो दिल खुल गया, दिल का वो कह लीजिए कि शक भी दूर हो गया, तरद्दुद भी दूर हो गया, समझ भी आ गई कि ये ठीक नहीं था वो नहीं था, लेकिन दूसरों से बातें क्योंकि अच्छा जी सुनाइए अब क्या हुआ, आप तो ये कहते थे आप तो वो कहते थे। तो बस अल्लाह से ये दुआ कीजिए कि अल्लाह ताला मेरे आपके लिए मुखलिस बनना आसान कर दे।